यो रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। जलस्रोत विधेयक 2081 राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित। भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो राष्ट्रसंघीय सम्मेलनमा सहभागी भए प्रधानमन्त्री केपी शर्मा ओली आज राति स्वदेश आइपुग्नुहुँदै विकासका ठूला आयोजना अघि बढ़ाउन वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक छिटो ल्याउनु पर्नेमा सांसदहरूको जोड़ र चीनको गान्सु प्रान्तमा आएको बाढ़ीका कारण 10 जनाको मृत्यु 33 जना बेपत्ता।
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रिय सभाको आजको बैठकले जलस्रोत विधेयक 2081 सर्वसम्मतिले पारित गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयक 2081 पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो। त्यसअघि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयक 2081 बैठकमा छलफल भएको थियो। छलफलमा सांसदहरू विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाया, राधेश्याम पासवान, गोपाल भट्टराई र तारामान सुवारले विधेयकका विभिन्न पक्षमा आफ्नो धारणा राख्नुभएको थियो। सांसदहरूले उठाउनु भएको जिज्ञासाको जवाफमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री खड्काले जलस्रोतको उपयोग व्यवस्थापन गर्ने उद्देश्यका साथ जलस्रोत विधेयक प्रस्तुत गरिएको बताउनुभयो। यसअघि राष्ट्रिय सभा बैठकमा महालेखा परीक्षकको 62 वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाश मानसिंहले महालेखा परीक्षकको 62 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयक 2081 सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश गर्नुभयो। विधेयक प्रस्तुत गर्दै सभापति दाहालले जलस्रोतको संरक्षण, उपयोगको बहुआयामिक विकास, जल उत्पन्न विपद न्यूनीकरणका लागि दिगो तथा एकीकृत व्यवस्थापन गरी प्राप्त लाभको न्यायोचित वितरण र अन्तरपुस्ता समन्वयका आधारमा सुनिश्चित गर्ने विषय समेटिएको बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले चूरे दोहन नियन्त्रण, भ्रष्टाचार न्यूनीकरण, स्वदेशमा रोजगारीको सृजना लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिन अघि आएको बाढ़ीमा परि हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनैतिक पहल गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही साउन 27 गते मंगलबार दिउँसो सभा 1 बजे बस्नेछ। प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागी भई आज राति स्वदेश फर्कदै हुनुहुन्छ। प्रधानमन्त्री ओलीलाई विमानस्थलमा आज बिहान तुर्कमेनिस्तान सरकारका उप प्रधानमन्त्री रहसित मेरेडोभले विदाई गर्नुभयो। प्रधानमन्त्री ओली संयुक्त अरब इमिरेट्सको दुबई हुँदै आज राति नेपाल आइपुग्नुहुने कार्यक्रम छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले यही साउन 27 गते विश्वासको मत लिनुहुने भएको छ। मुख्यमन्त्री बानियाले प्रदेश सभाको अपरान्ह 4 बजे बस्ने बैठकमा सरकारको तर्फबाट विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेश गर्न आवश्यक व्यवस्था मिलाइदिनुहुन भनी प्रदेशसभा सचिवालयमा आज सूचना दर्ता गराउनु भएको प्रदेशसभाका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो। साउन 20 गते नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट मुख्यमन्त्रीमा बानिया नियुक्त हुनुभएको थियो। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले काभ्रेको नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, बाल सञ्जालका पदाधिकारी र सरोकारवालाहरूसँग छलफल गरेको छ। समितिका सभापति तुलसा कुमारी दाहालको नेतृत्वमा राष्ट्रिय सभा सदस्यहरू सम्मिलित टोलीले बाल बालिका सम्बन्धी ऐन 2075 रहेका बाल सहभागिता सम्बन्धी कानूनी प्रावधानहरूको मापन तथा त्यसमा गर्नुपर्ने सुधारको सन्दर्भमा सुझाव संकलन गरेको हो। समिति सभापति दाहालले ऐनमा भएका कानूनी प्रावधानहरू पर्याप्त भए नभएको र यसमा सुधार गर्नुपर्ने पक्षहरूबारे जानकारी तथा सुझाव लिन स्थानीय तह र बाल बालिकासँग पुग्ने क्रममा संसदीय समिति नमोबुद्ध आएको बताउनुभयो। समितिका सदस्यहरूले नमोबुद्ध नगरपालिकाका विभिन्न तह संरचनामा बाल सहभागिताको अवस्था, बाल श्रम लगायत अन्य विभिन्न पक्षबारे जानकारी लिनुभयो। कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद भवनको काममा विगतका कमी कमजोरी दोहोरिन नदिने गरी काम भइरहेको बताउनु भएको छ। संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको आज बसेको बैठकमा सदस्यहरूले उठाउनुभएका जिज्ञासाको जवाफ दिँदै कार्यवाहक प्रधानमन्त्री सिंहले समयमै काम सक्न निर्माणमा संलग्न व्यवसायीलाई निर्देशन दिएको बताउनुभयो। कार्यवाहक प्रधानमन्त्री सिंहले नयाँ संसद भवन निर्माणको काममा लापरवाही गर्ने सरोकारवाला निकायलाई पटक पटक ध्यानाकर्षण गराइएको र थप गरिएको अवधिभित्रै काम सक्ने गरी विश्वसनीय कार्ययोजना अनुसार अहिले काम भइरहेको बताउनुभयो। बैठकमा समितिका सदस्यहरूले आउने अधिवेशन नयाँ संसद भवनबाट सञ्चालन गर्ने गरी काम सक्नुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभाका सांसदहरूले वर्षेनी बेरुजुको अंक बढ़दै जानुले मुलुकको अर्थतन्त्रको अवस्था कमजोर देखिएको भन्दै निश्चित समय तोकेर बेरुजु फरछुट गर्नुपर्नेमा जोड़ दिनुभएको छ। विभिन्न 10 मन्त्रालयका सचिवहरूसँग बेरुजुको सम्बन्धमा छलफल गर्न आज बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरू योगेश भट्टराई, अर्जुन नरसिंह केसी, गोकुल प्रसाद बाँसकोटा, अमरेश कुमार सिंह, राजेन्द्र लिङदेन लगायतले बेरुजुको अवस्थालाई कर्मचारी तन्त्रको आन्तरिक मूल्यांकनसँग जोड्नुपर्ने भन्दै यसको जिम्मा सम्बन्धित मन्त्रालयहरूले नै लिनुपर्नेमा जोड़ दिनुभयो। वर्षै पछि बढ़ेको बेरुजु हटाउन नीतिगत, कानूनी र व्यवहारमा सुधार गर्नुपर्ने, कर्मचारी तन्त्रमा पनि स्थिरता कायम गर्न कम्तीमा एक वर्ष सचिवको सरूवा गर्न नहुने उहाँहरूले बताउनुभयो। प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विभिन्न समयमा अन्तर्गतका उपसमितिले गरेको स्थलगत अनुगमन र अन्तरक्रिया सम्बन्धी प्रतिवेदन पारित गरेको छ। समितिको आज बसेको बैठकले विभिन्न औद्योगिक प्रतिष्ठान, स्थानीय बजार, भन्सार कार्यालय लगायत क्षेत्रको स्थलगत अनुगमन तथा मधेस र बागमती प्रदेश सभा अन्तर्गतका विषयगत समितिसँग गरिएको अन्तरक्रिया सम्बन्धी प्रतिवेदन पारित गरेको हो। बैठकमा समितिका सदस्यहरूले प्रतिवेदन संसदमा पेश गरेर कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुपर्ने बताउनुभयो। समितिका सभापति अब्दुल खानले उपसमितिले दिएका प्रतिवेदनलाई एकीकृत गरी मूल प्रतिवेदन तयार गरिने र छिट्टै संसदमा पेश गरिने बताउनुभयो। मानव बेचबिखन तथा ओसार पसार रोक्न हालको कानूनलाई प्रभावकारी बनाउनुपर्नेमा सरकारवालाहरूले जोड़ दिनुभएको छ। महिला तथा सामाजिक मामिला समितिको आज बसेको बैठकमा माइती नेपालका प्रतिनिधिहरूले मानव बेचबिखन र ओसार पसार रोक्न हालको कानूनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। बैठकमा समितिका सभापति किरण कुमार शाहले मानव बेचबिखन सम्बन्धी ऐन संशोधन गरी सभामा प्रस्तुत गर्न लागि जानकारी गराउनुभयो। बैठकमा सांसदहरूले मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी अपराध नियन्त्रणका लागि प्रभावकारी कानून निर्माण गरी कार्यान्वयन सुदृढ बनाइनु जरूरी भएको बताउनुभयो। बागलुङ जिल्लामा धान रोपाई करिब अन्तिम चरणमा पुगेको छ। यस वर्ष समयमै मनसून सक्रिय भए पनि पर्याप्त मात्रामा पानी नपर्दा धान रोपाईमा ढिलाइ भएको किसानहरू बताउँछन्। बागलुङबाट संवाददाता कोपिला कडेलको रिपोर्ट।
साउन महिनाको चौथो हप्तासम्म बागलुङमा थान रोपाई करिब अन्तिम चरणमा पुगेको छ। बागलुङ जिल्लामा 5,700 हेक्टर जमीनमा थान उत्पादन गरिन्छ। समयमै वर्षा भएकाले थान उत्पादन बढ़ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र बागलुङका बागवानी विकास अधिकारी सन्तोष अधिकारी बताउनुहुन्छ।
विगत वर्ष भन्दा यस वर्ष चाहिँ वृद्धि हुने आकलन राखिएको छ। वर्षाको हिसाबले पनि साथ दिएको छ र किसानको मुख्य बाली धान भएको हिसाबले पनि क्षेत्रफल वृद्धि हुन्छ भन्ने चाहिँ आकलन।
समयमा मनसुन भए पनि पर्याप्त पानी नपरेकाले ढिला गरी धान रोपाई सम्पन्न गरिएको किसान राम प्रसाद सापकोटा बताउनुहुन्छ।
पानी तत्र कम भएको हुनाले खेत रोपाई अलि ढिलो भएको छ। जरुवा सरुवा भएमा एक दुई दिन कसै कसैले थोत्थर थोत्थरी रोप्दैछ।
यहाँ विशेष गरी स्थानीय तथा बासनादार धान रोप्ने गरिन्छ। बागलुङ जिल्लामा 5,700 हेक्टर क्षेत्रफलमा धान खेती हुने र 20,000 मेट्रिक टन धान उत्पादन हुने बताउनुहुन्छ कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवाल।
धान रोपाईको दृष्टिकोणले अथवा धान खेत भएको दृष्टिकोणले धेरै क्षेत्र भएको चाहिँ हाम्रो गलकोट क्षेत्र, बागलुङ नगरपालिकाको पनि केही वडाहरू, त्यसै गरी जयमिनी नगरपालिकाका केही क्षेत्रहरू धान उत्पादनको दृष्टिकोणले क्षेत्रफल भएका क्षेत्र हुन्। बागलुङ जिल्लामा हाम्रो करिब 5,700 हेक्टर जमिनमा धान खेती गरिन्छ। करिब 20,000 मेट्रिक टन चाहिँ धानको उत्पादन हुने गरेको छ।
बागलुङको गलकोट, बडीघाट, काठेखोला र बागलुङ नगरपालिकाका केही वडा र जयमिनी नगरपालिका धान उत्पादन हुने पकेट क्षेत्र मानिन्छन्। कोपिला कण्डेल रेडियो नेपाल बागलुङ।
अर्घाखाँची जिल्लामा 3,118 हेक्टर जमीनमा सिंचाई सुविधा पुगेको छ। जिल्लामा 8,544 हेक्टर सिंचाई योग्य जमीन रहेकामा 36.49% जमीनमा सिंचाई सुविधा पुगेको हो। जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय अर्घाखाँचीका डिभिजन प्रमुख भेषराज भूषालले जिल्लामा 21,247 हेक्टर जमीनमा खेती गरिँदै आएको जानकारी दिनुभयो। त्यसमध्ये 8,544 हेक्टर सिंचाई योग्य जमीन रहेकामा 3,118 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुगेको उहाँले बताउनुभयो। जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयद्वारा आयोजित वार्षिक प्रगति समीक्षामा डिभिजन प्रमुख भूषालले एक वर्षको अवधिमा 123 सिंचाईका आयोजना सम्पन्न भएको जानकारी दिनुभयो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती नेउपानेले निजामती कर्मचारीको प्रशिक्षणलाई संख्यात्मक मात्र नभई गुणस्तरीय बनाउन निर्देशन दिनुभएको छ। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको परिषद बैठकमा मन्त्री नेउपानेले प्रशिक्षणलाई प्रविधि मैत्री र गुणस्तरीय बनाउनु पर्नेमा जोड़ दिनुभयो। निजामती कर्मचारीलाई प्रशिक्षणसँगै स्थलगत रूपमा अध्ययन गर्ने वातावरण बनाउनु पर्ने मन्त्री नेउपानेले उल्लेख गर्नुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल दलित संघका पूर्व अध्यक्ष तथा पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको निधनमा दुःख व्यक्त गर्नुभएको छ। सभापति देउवाले आज शोक विज्ञप्ति जारी गरी नेपाली कांग्रेस सुर्खेतका पूर्व उपसभापति एवं संविधान सभा सदस्य बस्यालको निधनमा दुःख व्यक्त गर्नुभएको हो। क्यान्सर रोगबाट पीड़ित बस्यालको सुर्खेत वीरेन्द्रनगर नगरपालिका स्थित निवासमा आज बिहान निधन भएको हो। नेपाली सेनाले रामेछाप र सिन्धुली जोड्ने खुरकोट स्थित सुनकोशीको बेली ब्रिज मरमत शुरू गरेको छ। गत कार्तिकमा निर्माण गरिएको बेली ब्रिजमा प्रयोग भएका केही नट बोल्ट खुस्किएर जोखिम बढ़ेपछि मरमतका लागि सेनाको प्राविधिक टोली परिचालन गरिएको हो। महोत्तरीको बर्दिवास स्थित सेनाको प्राविधिक टोलीले बिहिबारदेखि बेली ब्रिज मरमत शुरू गरेको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। उत्तर पश्चिम चीनको गान्सु प्रान्तमा आएको बाढ़ीका कारण 10 मृत्यु भएको छ भने 33 बेपत्ता भएका छन्। गान्सु क्षेत्रमा हिजोदेखि लगातार भारी वर्षा भइरहेको सरकारी प्रशासक सीसीटीभीले जनाएको छ। चिनिया राष्ट्रपति सी चिन फिङले बेपत्ताको उद्धारका लागि सक्दो प्रयास गर्न आदेश दिएको पनि सीसीटीभीले जनाएको छ। चरम मौसमको कारण बारम्बार दोहोरिने घटनाप्रति चासो व्यक्त गर्दै राष्ट्रपति सी चिन फिङले सबै क्षेत्रहरूमा दृढतापूर्वक सावधानी अप्नाउन र जोखिम पहिचान गर्ने प्रयासलाई बलियो बनाउन आदेश दिनुभएको छ। चीनमा विशेष गरी वर्षायाममा हुने प्राकृतिक प्रकोपहरूका कारण ठूलो धनजनको क्षति हुने गरेको छ। उत्तरी बेजिङमा गत महिना भएको भारी वर्षाका कारण 44 जनाको मृत्यु भएको थियो। जापानको दक्षिणी भागमा भारी वर्षा भएको छ भने अधिकारीहरूले त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्। जापानको मौसम विज्ञान मामिला निकायले त्यस क्षेत्रमा पहिले कहिले अनुभव नगरिएको भारी वर्षा भइरहेको बताएको छ। जापानका विभिन्न भागमा गर्मी बढेपछि यो साता 41.8 डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो भने आज स्थानीय संचार माध्यमका अनुसार किरिसिमा शहर कागोसियामा 24 घण्टामा बिहान 5 बजेसम्म 500 मिलिमिटर वर्षा भएको छ, जुन अगस्त महिनाको औसत वर्षा भन्दा 2 गुणा बढ़ी हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
मुलुकमा विकासका ठूला पूर्वाधारहरू निर्माणको काम योजनाबद्ध रूपमा अघि बढ़ाउन वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न भनेको विधेयक छिटो ल्याउनु पर्नेमा सांसदहरूले जोड़ दिनुभएको छ। प्रतिनिधि सभाको अर्थ समितिको शुक्रबारको बैठकमा सांसदहरूले विकासका ठूला पूर्वाधारहरूमा लगानी जुटाउन आवश्यक प्रक्रिया पूरा गरी वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न भनेको विधेयक शीघ्र ल्याउनु पर्नेमा जोड़ दिनुभएको हो। बैठकमा सांसदहरूले नेपाल राष्ट्र बैंकमा ठूलो मात्रामा रकम जम्मा भएको, बैंकको ब्याज दर घटेको तथा सरकारका मातहतमा रहेका विभिन्न कोषहरूमा प्रशस्त लगानी योग्य रकम रहेको अवस्थामा निजी क्षेत्रको समेत पूँजी परिचालन गरेर विकासका ठूला आयोजनाहरू अघि बढ़ाउन वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक महत्वपूर्ण हुन सक्ने बताउनुभयो। सरकारले सार्वजनिक पूर्वाधारमा विद्यमान लगानीको खाडल पूर्ति गर्न र परम्परागत वित्तीय स्रोतले धान्न नसक्ने आयोजनाहरूमा वित्तीय अन्तर पूर्ति गर्न सार्वजनिक ऋणको आकार बढ़दै गएको सन्दर्भमा पूर्वाधार क्षेत्रमा निजी पूँजी आकर्षित गरी सार्वजनिक ऋणमा परेको चाप कम गर्न वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक संसदमा प्रस्तुत गरेको छ। छलफलमा उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सांसदहरूको सुझाव तथा संशोधनलाई टुङ्गो लगाउँदै विधेयक पारित गरेर शीघ्र कार्यान्वयनमा लैजाने बताउनुभयो। 341 मेगावाट क्षमताको बूढी गण्डकी जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ। सास ऊर्जा मुख्य साझेदार रहेको टाइम्स इनर्जीले निर्माण गर्न लागेको 341 मेगावाट क्षमताको आयोजनाका लागि 10 वटा वाणिज्य बैंकले लगानी गर्ने भएका हुन्। अनुमानित 70 अर्ब लागतमा निर्माण हुन लागेको आयोजनाका लागि 52 अर्ब 50 करोड़ लगानी गर्न टाइम्स इनर्जी र बैंक तथा वित्तीय संस्था बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा टाइम्स इनर्जीका सुशील थापा र बैंकको नेतृत्व गरिरहेको नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले हस्ताक्षर गर्नु भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले बुढी गण्डकी जलविद्युत आयोजना निर्माणको कामलाई चाँडो अगाडि बढ़ाउनु पर्ने बताउनु भएको छ। बुढी गण्डकी जलविद्युत कम्पनी लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत इन्जिनियर अरूण रजौरियाको शपथ ग्रहण कार्यक्रममा मन्त्री खड्काले बुढी गण्डकी जलविद्युत आयोजनालाई चाँडो अगाडि बढ़ाउन लागि पर्न आग्रह गर्नुभयो। मन्त्री खड्काले बुढी गण्डकी जस्तो वृहत रणनीतिक राष्ट्रिय आयोजना कार्यान्वयनको चरणमा प्रवेश गर्न लागेकोले यसलाई स्पष्ट कार्ययोजनासहित गुणस्तरीय प्रगति देखिने गरी काम अघि बढ़ाउन निर्देशन दिनुभयो। नेपाली बजारमा शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। शुक्रबारका लागि नेपाल सुनचानी व्यवसायी महासंघले सुनको मूल्य प्रति तोला 1,79,400 रूपियाँ तय गरेको छ। बिहिबार प्रति तोला 1,98,400 रूपियाँमा कारोबार भएको छाप भएको सुन शुक्रबार 1,000 रूपियाँले बढ़ेर हालसम्मकै उच्च बिन्दुमा पुगेर कारोबार भएको हो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
सुक्रिया म्याको निर्णायक गोलसँगै नेपालले एएफसी महिला U20 एसियन कप छनौट अन्तर्गत साउदी अरब विरूद्ध जित निकालेको छ। भूटानको थिम्पू स्थित चामलिङथाङ रंगशालामा शुक्रबार सम्पन्न समूह एकको दोस्रो खेलमा नेपालले प्रतियोगिताकै कमजोर टोली साउदीमाथि 1-0 कठिन जित निकालेको हो। यो सँगै नेपाल समूहको दोस्रो स्थानमा उक्लिएको छ। पहिलो खेलमा नेपाल घरेलु टोली भूटानसँग 1-1 गोलको बराबरीमा रोकिएको थियो। शीर्ष स्थानमा भने साबिक विजेता उत्तर कोरिया छ। उत्तर कोरियाले पहिलो खेलमा साउदीमाथि 15-0 गोलको फराकिलो जित हात पारेको थियो। साउदी एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेको छ। यस सिंगल राउण्ड रोबिन प्रतियोगितामा समूह शीर्ष स्थान हासिल गर्ने टीम मात्र अर्को वर्ष थाइल्याण्डमा हुने एसियन कपको लागि छनौट हुनेछ। उत्तर कोरिया छनौट नजिक छ। समूह चनौटपछि शीर्ष 3 उपविजेता टोलीले पनि छनौटको मौका पाउने भएकाले नेपाललाई साउदी विरूद्ध उत्तर कोरियाको झैं फराकिलो जित निकाल्नुपर्ने दबाव थियो। तर नेपाललाई गोल गर्न अतिरिक्त समयसम्म पर्खिनु पर्यो। न्यूरोड टीम एनआरटी विरूद्ध 2-0 गोलको जित निकाल्दै मछिन्द्र फुटबल क्लब एनफायु सोह्र युथ लीगको दोस्रो स्थानमा उक्लिएको छ। जितसँगै मचिन्द्र 12 खेलमा 26 अङ्क जोडेको छ। पराजित एनआरटी समान खेलबाट 12 अङ्कका साथ दशौं स्थानमा छ। शुक्रबार सादो बाटो स्थित एन्फा मुख्यालय मैदानमा मचिन्द्रलाई जित दिलाउन राहुल कुमार युञ्जन र सुदीप ठकुरीले गोल गरे।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा मध्य प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका पहाड़ी भूभागको एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 5.2 मिलिमिटर। काठमाडौँको अधिकतम 28.5 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 6.4 मिलिमिटर। पोखराको अधिकतम 30.9 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा 11.8 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33 डिग्री सेल्सियस, न्यूनतम 23.3 डिग्री सेल्सियस, वर्षा 27.4 मिलिमिटर र दिपायलको अधिकतम 33.5 डिग्री सेल्सियस, न्यूनतम 24.9 डिग्री सेल्सियस, वर्षा 17 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। जलस्रोत विधेयक 2081 राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित। भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो राष्ट्रसंघीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री केपी शर्मा ओली आज राति स्वदेश आइपुग्नुहुँदै विकासका ठूला आयोजना अघि बढ़ाउन वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक छिटो ल्याउनु पर्नेमा सांसदहरूको जोड़ र चीनको गान्सु प्रान्तमा आएको बाढ़ीका कारण 10 जनाको मृत्यु, 33 जना बेपत्ता। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।